नमस्कार। रेडियोभिजन 91.6 MHz तथा www.radiovision.com.np विश्वभर एकैसाथ प्रसारण भइरहेको बिहान 7 बजेको भिजन खबरको 12 दशी खबरमा यहाँहरूलाई स्वागत गर्छु। म माया मितु। 12 दशी खबर हामी हरेक महिनाको 21 गते प्रसारण गर्ने गर्दछौँ र यसमा 12 दशी गाउँपालिकाभित्र भएका विभिन्न गतिविधिहरूका विषयमा कुराकानी गर्नेछौँ। यतिखेर कोरोनाको तेस्रो लहरको सम्भावना रहेको छ। सँगसँगै विकास निर्माण लगायत कोरोनाको कहर लगायतका विषयमा 12 दशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्र प्रसाद गुरागाईसँग कुराकानी गर्नुभएको छ।
अहिले हामी चाहिँ अब राष्ट्रिय नीति अनुसारै हामी आइसोलेसन अनि क्वारेन्टाइनलाई चाहिँ अहिले घरमै बसेर क्वारेन्टाइनमा बस्ने एउटा राज्यको पनि नीति छ र अब यो जनताको पनि चाहना। यो कोभिड भनेको चाहिँ यो अनौठो खालको रोग जो कि त्यसको अहिले उपचार छैन, त्यस त्यो भएको कारणले हामी सुरक्षित बस्नुपर्ने भएकोले घरमै राखिएको छ। हामीसँग आइसोलेसन चाहिँ 10 बेडको तयार गरेका छौँ तर त्यहाँ अहिलेसम्म बिरामीहरू राख्न सकिएको छैन किनभने हामी कहाँ डक्टर हुन्न। अब डक्टर नभएपछि एउटा मौखिक परामर्शसम्म दिने मान्छे नभएपछि त्यहाँ राखेर के हुन्छ भनेर र त्यहाँ अन्य कुरा जस्तै बाहिर व्यावहारिक कुरा जस्तै त्यहाँ बिमारी राखेपछि बिरामीलाई बिमारीका आफन्तहरू कोही जान्छन् बस्ने ठाउँ चाहियो उहाँहरूलाई खाना बस्ने ठाउँ अलिक एकान्त जस्तो ठाउँ भएकाले अहिले पूर्ण सञ्चालनमा चाहिँ छैन तर आइसोलेसन जुन हामीले तयार गरेका छौँ त्यो चाहिँ अलिक व्यवस्थित चाहिँ छ तर विविध कारणले गर्दा अहिले सञ्चालनमा छैन। तर हामी कहाँ अहिले त्यस्तो साह्रै बिरामी आपतै परेर अप्ठ्यारो परेर मर्ने अवस्था पनि छैन र अहिलेसम्म अलिक सहजै छ। जुन अन्यत्रको त्यो जो भयावह समाचार सुन्दा हाम्रोमा अलिक सुरक्षित जस्तो लाग्छ।
जस्तो चित्र सर, खास गरी तपाईँहरूले यो नागरिकको सुरक्षाको निम्ति केही पैसा लगानी गरेर चाहिँ पूर्व अग्रिम तयारीको लागि चाहिँ गर्नुभएको कुरा सुन्नमा आएको छ होइन, एम्बुलेन्सको कुरा, रक्त सञ्चारको कुरा, यस्तो चाहिँ के गर्नुभएको छ?
हामीले एम्बुलेन्स किन्ने पहिले अघिल्लो यही गत आर्थिक वर्षमै हामीले लगानी 11 लाख रुपियाँ लगानी गरेर हाम्रो पालिकाको नाममा एउटा एम्बुलेन्स आउँदैछ, त्यो चाहिँ सञ्चालन रेड क्रसले गर्छ। त्यसै गरी ब्लडको कुरा हामीले चाहिँ रेड क्रसलाई 4 लाख रुपियाँ अनुदान पहिले पनि दिएका थियौँ र अहिले पनि त्यो निरन्तरता छ र उहाँहरूले 12 दशीवासीहरूलाई आवश्यकता परेको बेला ब्लड चाहिँ निशुल्क उपलब्ध गराउनुहुन्छ।
समस्या कुरालाई समाधान गर्ने एउटा अग्रिम तयारी गर्नुभयो, एम्बुलेन्स पनि तयारी भयो। अब यो सँगसँगै जस्तो आइसोलेसन कक्षको कुरा आयो तर हामीसँग प्राथमिक स्वास्थ्य उपचार गर्ने अथवा कोही मान्छे बिमारी परेर हस्पिटल जाने गरेको अस्पतालहरूको चाहिँ व्यवस्था छ कि छैन?
त्यस्तो चाहिँ हाम्रामा 3 स्वास्थ्य चौकीहरू अग्रिम छँदै थिए। अहिले आधारभूत स्वास्थ्य केन्द्र भनेर पनि अहिले 2 वडामा नयाँ सञ्चालनमा ल्याएका छौँ र अर्को एउटा पहिले नै थियो गरेर 3 आधारभूत स्वास्थ्य केन्द्रहरू पनि छन् हामी कहाँदेखि प्राथमिक उपचार गर्नलाई र अब त्यो देखेर पहिले प्राथमिक उपचार गरेर हेरेर कोभिड हो कि भन्ने शङ्का लागेपछि हामी उहाँहरूलाई परीक्षण, एक त हामीले परीक्षण गर्ने व्यवस्था एन्टिजेन परीक्षण र PCR परीक्षण पनि हामी यहाँ गर्छौँ, हामीले रुटिन मिलाएका छौँ, महिनामा 3 पटक हुन्छ र यो चाहिँ हप्तामै 3 पटक गरेर एन्टिजेन परीक्षण चाहिँ हामी रेगुलर गरिरहेका छौँ। अनि हामीले के पनि गरिरहेको छौँ भने जो पोजिटिभ भएर घर बस्नु भएको छ उहाँहरूलाई चाहिँ उहाँहरूको इम्युनिटी पावर बढाउने खालको औषधि जुन आयुर्वेदिक औषधिहरू घर घर लगेर हामीले 1 पटक प्रायः सबै घरमा 100 त्यो किट पनि बाँड्यौँ। अब त्यसको लागि चाहिँ हामी हर तर एकदम जीवन रक्षाको लागि लागिरहेका छौँ।
चित्र सर, खास गरी कोही मान्छे बिमारी भयो, कोभिड लाग्यो भन्ने कुरा थाहा भयो, हामी उसलाई सबभन्दा पहिला के गर्छौँ?
कोभिड लागेको थाहा हुने बित्तिकै अहिले चाहिँ तत्काल अब त्यसको अवस्था कस्तो छ, अब मान्छे सामान्य छ भने घरमा चाहिँ एकदम सेपरेटसँग होम आइसोलेसनमा बस्न नै सल्लाह हो हाम्रो यहाँको, अनि त्यो भएन भने चाहिँ अब अस्पताल लाने सल्लाह दिने हो हामीले र हामीले एउटा त्यो अस्पतालसम्म पुर्याउने गरी एउटा गाडी राखेका छौँ, त्यो गाडीले चाहिँ अस्पताल लाने ल्याउने गरिरहेको छ पालिकाको तर्फबाट।
अच्छा, अब यो महामारी, कोरोना महामारीले झन्डै 1 वर्ष बितेर अहिले पनि 3-4 महिना यता आइसक्यो, 1.5 वर्षको लगभग हाराहारीमा छ, अझै पनि कहिलेसम्म महामारीको टुङ्गो छैन, यो बिचमा तपाईँहरूले चाहिँ कहिले बन्दाबन्दीको अवस्था झेल्नु पर्यो, कहिले निषेधाज्ञा, कहिले कडा खाले निषेधाज्ञाको अवस्था झेल्नु पर्यो, यो अवस्थामा पूर्वाधार विकासका कामहरू चाहिँ 12 दशीले कसरी अगाडि बढाइरहेको छ?
पूर्वाधार कार्यक्रमहरू वास्तवमा सरकारसँगै सरकारले पनि आयोजनाहरू रोक्नु भन्ने आदेश पनि छैन त्यो उसमा, अनि हामीले पनि आयोजनाहरू पूर्ण रूपमा सञ्चालनमै रह्यौँ, कामदारहरू पनि आइरहे, लगभग हाम्रा सम्पूर्ण योजनाहरू चाहिँ सञ्चालनमा रह्यो, अनि हामी पनि कार्यालय बन्द भएको छैन, हामी निरन्तर कार्यालयमा आइरहेका छौँ, आन्तरिक हामीले कार्यक्रमहरू गरिरह्यौँ, आन्तरिकमाथि हाम्रा त्यो निर्माण योजनाका कामहरू पनि आन्तरिक रूपमा बढाउँदै गऱ्यौँ, जो जनसमुदाय सेवाहरू चाहिँ प्रत्यक्ष आउनुपर्ने र जुन त्यो नआउँदा पनि हुने त्यस्ता खाले सेवाहरू हामीले बन्द गर्यौँ। तर हामीले विकास निर्माणका काम पनि बन्द गरेका छैनौँ र अहिले लगातार भइरहेका छन् र अब राम्रोसँग सम्पन्न पनि भइसके। अब हामीले चाहिँ अब विकास निर्माणका काममा चाहिँ तत्काल वडा नम्बर एक कार्यालय भवन निर्माण सम्पन्न भयो 46 लाखमा, वडा नम्बर एकै अमृत मावि दुई तले भवन हामीले निर्माण सम्पन्न गरिसकेका छौँ 50 लाख लागतको, वडा नम्बर एकको भागडुबा आधारभूत स्वास्थ्य केन्द्र भवन 45 लाखमा त्यो सम्पन्न भइसकेको छ। अब दुई नम्बर वडामा भगवती आवि दुई कोठे भवन 36 लाखमा हामीले निर्माण सम्पन्न गरिसकेका छौँ, पशुपतिमा हामी 4 कोठे भवन तराई मधेस कार्यक्रम सञ्चालन 75 लाखको त्यो पनि पूर्ण रूपमा हामीले सम्पन्न गरिसकेका छौँ, वडा नम्बर तिनको वडा कार्यालय भवन निर्माणाधीन छ, अहिलेको योजना जति थियो त्यो बमोजिम हामीले कार्य सम्पन्न गर्यौँ, त्यसलाई अर्को साल निरन्तरता दिएर पूर्णता दिनेछौँ, त्यो लगभग 65 लाखको हुनेछ, अहिले 30 लाखको चाहिँ हामीले काम सम्पन्न गरिसक्यौँ। अनि 6 नम्बर वडा बिहिबारेमा आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माण सम्पन्न 45 लाखबाट सम्पन्न भइसकेको छ, 6 नम्बर वडा नम्बर डाँडा भ्युटार निर्माणाधीन गत वर्षको 1 करोड र चालु 90 लाखमा भ्युटार हाम्रो निर्माणाधीन अवस्थामा छ, त्यो चाहिँ 11 तले हो र त्यो लगातार हरेक वर्ष बढ्दै जाने हो, अहिले चाहिँ ग्राउन्ड फ्लोर सकेर 1 तला सम्पन्न हुने क्रममा छ।
यो कति वर्षमा सकिन्छ?
अब यो अहिले अब हामीले सङ्घमा बजेट माग्न जान सकिरहेका छैनौँ, यो कोभिडको कारणले वास्तवमा धेरै कुरा डिस्टर्ब हो, बिचमा सङ्घीय सरकार पनि धेरैबाट उत्तरपूर्व तलमाथि भएकाले हामी त्यहाँ जान सकेनौँ, यो चाहिँ धेरै ठुलो योजना भएको हुनाले अब पालिकाकै लगानी यो 1 करोड 90 लाखले गर्दा चाहिँ यो ठ्याक्कै अहिले भन्न सक्ने अवस्था रहेन, नभए यो हामीले आफ्नो योजना चाहिँ वर्षको अब यही 5 वर्षमा सक्ने योजना थियो नि पहिले, तर अब यसमा सकिएन, अब आउने 5 वर्षीय कार्यकालमा चाहिँ सम्पन्न गर्न सकिन्छ कि भन्ने योजनामा छौँ।
अब यो जस्तो खास गरी भौतिक पूर्वाधारको विकासमा तपाईँले यो गर्नुभयो होइन, योदेखि बाहेक पनि जस्तो कति चाहिँ ठुला योजनाहरू अथवा गाउँपालिका स्तरीय गाउँ गौरवका योजनाहरू चाहिँ के छ त हाम्रो, त्यस्तो केही छ?
हाम्रो गाउँको गौरवको योजना भनेको चाहिँ अहिले पर्यटन सम्बन्धी हामीले 5 करोडको चाहिँ योजनाको ठेक्का लगाइसकेको अवस्था छ, यो साधुपर्दी झिल 1 नम्बर वडामा हो, त्यो टोटल 5 करोडको योजना हामीले टेन्डर आह्वान गरिसकेका छौँ, त्यसको फाइनल कसले पाउने भन्ने त्यो फाइनल हुनु चाहिँ बाँकी छ, यसै वर्ष हामी त्यो लगभग 5 करोडमा 2.5 करोडको काम सम्पन्न हुन्छ र यसले पूर्णता पाउने भनेको चाहिँ 80 फागुनसम्ममा यो सम्पन्न भइसक्ने योजना हो। अनि अब त्यो पर्यटनमा त्यो अघि भ्युटार भने त्यो पनि त्यही ऊ सम्बन्धितै हो, अनि अब हाम्रो अरू पनि थुप्रो छन्, यो अब 7 नम्बरबाट डाँडाको आधारभूत स्वास्थ्य चौकी 67 वडा निर्माण 45 लाखमा सम्पन्न भएर अब चालु अवस्थामा छ, हामीले त्यहाँ चाहिँ अब पहिलेका कर्मचारी थिएनन् र अस्ति विज्ञापन गरेर कर्मचारी पनि नियुक्ति गरिसकेका छौँ, तिनलाई अहिले एउटा प्र्याक्टिस गर्नका लागि अन्य स्वास्थ्य चौकीहरूमा दुईजना काम गर्न लगाइरहेका छौँ, त्यसको त्यो सक्ने बित्तिकै ती आधारभूत स्वास्थ्य केन्द्र यो लगायत अर्को 1 नम्बर भागडुवा अघि भने त्यो पनि सँगै सञ्चालनमा आउनेछन्। अनि अब राजवंशी सामुदायिक भवन निर्माण क्रमागत यो तराई मधेसबाट परेको कार्यक्रम छ, यो सालको 40 लाखको कार्यक्रम हामीले सक्यौँ, अब त्यो चालु निरन्तरता छ, अर्को साल पनि त्यो आइरहन्छ। अनि अर्को जनजाति सामुदायिक भवन निर्माणाधीन अवस्थामा छ, अहिले 26 लाखको काम सकियो जुन 5 नम्बर वडामा बनेको छ। अनि फुलबारी माविमा 4 कोठे भवन सम्पन्न भयो तराई मधेस समृद्धि कार्यक्रम अन्तर्गत, गौरी शङ्कर माविमा 4 कोठे भवन निर्माण सम्पन्न तराई मधेस समृद्धि कार्यक्रम अन्तर्गत 44 लाखको लागतमा, र राजगढ बजार सुधार योजना 3 नम्बर वडामा ड्रेन र बेसको काम सम्पन्न भएको छ र त्यहाँ अलिकति कालोपत्रे पनि गर्ने हाम्रो अहिलेकै योजना हो, तर अस्ति यो पानीले गर्दा कालोपत्रे लाउन चाहिँ बाँकी छ, तर त्यो चाहिँ हाम्रो आन्तरिक भावनाले त्यसलाई दायित्वमा सारेर यो छिटै सम्पन्न हुनेवाला छ।
जस्तो नि चित्र सर, यो खास गरी सङ्घीय सरकार र प्रदेश सरकारले पनि त केही योजनाहरू यहाँ चालु गरे होला नि?
यहाँ हाम्रामा सङ्घीय सरकारले पनि सँग यही हाम्रो यो पालिका अगाडिको कालोपत्रे भइरहेछ, यहाँले देख्नु पनि होला अलि माथिबाट, अहिले यहाँ तयारी छ, अब कालोपत्रे हालि चाहिँ सकेको छैन तर यो दसैँसम्ममा सम्पन्न हुनेवाला छ। अनि यसैको पर 5 नम्बर 6 नम्बर हुँदै यो राजगढ भएर माथि 4 पाने निस्किने बाटो लगभग यो 4 पाने र राजगढ जोडिसकेको अवस्था छ, कुनै ठाउँमा अलिअलि पुरा गर्न बाँकी छ, लगभग यो सम्पन्न भइसकेको अवस्था छ।
प्रदेश सरकारबाट
चाहिँ हाम्रो सरकारले चाहिँ उत्पादनमुखी यो कृषिमा अलिक लगानी गरेको छ, अहिले हाम्रो यो मकै पकेट एरिया भनेर लगभग उसले चाहिँ 10 लाख बराबर अनुदान उसले दिने र 50-50 कार्यक्रम कृषकले फिर्ती हाल्दा हामीले 20 लाख बराबरको लगभग सामग्री किनेर कृषि सामग्रीहरू कृषकलाई हस्तान्तरण गरेका छौँ र अहिले यहाँको वास्तवमा उत्पादन वृद्धिको अवस्थामा छ वाराणसी पूर्वभन्दा अहिले र अहिले पनि राम्रैसँग कृषि सम्पन्न भइसकेको छ लगभग हाम्रो 90% जति यहाँ अहिले खेती सम्पन्न भइसकेको छ र अहिले हामीले यहाँ यो कृषिलाई बाँडेका सामान मोटामोटी सूर्यमुखीको बिउ खरिद 39,000 हामीले जनतालाई बाँडेका छौँ र माटो सुधार कार्यक्रममा 4,62,000 हामीले लगानी गऱ्यौँ र कृषि मोटर 36 पिस 3 इन्चको बोरिङ समेत गरी 4,96,000 चाहिँ हामीले जनतालाई बाँड्यौँ र धानको बिउ रन्जित धान 16 लाख बराबरको बिउ वितरण गरेका छौँ।
यो कृषि अहिले प्रदेश सरकारले चाहिँ कृषि उत्पादनमा बढी चाहिँ यहाँ लगानी गरेको छ,
अहिले लगानी गरेको छ कृषिमा प्रदेश र अनि राष्ट्रपति कृषि सुधार आयोजनले पनि गरेको छ र अहिले यहाँ हाम्रो के अरे बङ्गुर पकेट एरिया भनेर त्यसमा पनि हामीले 10 लाख रुपियाँ अनुदान हामीले दिएर भनेको के अरे उसले कृषि बडा आयो होइन
त्यसमा अनि यो आर्थिक विकास सम्बन्धी कार्य
आर्थिक सम्बन्धी यो त आर्थिक सम्बन्धी बङ्गुर पकेट एरिया
मैले यहाँ अलिकति जोड्नु खोजेँ जस्तो सामाजिक विकास र आर्थिक विकासको कार्यक्रमलाई त्यो कसरी अगाडि बढाउनु भएको छ यो सँगै जस्तो तपाईँ आर्थिक विकासमा प्रवेश गरिसक्नुभयो होइन
यसमा चाहिँ हाम्रो यस्तो रह्यो अब आर्थिक विकासमा चाहिँ जस्तै अब हाम्रो आर्थिकको भनेको मूल कृषि नै हो यो कृषि चाहिँ प्रदेशबाट र सङ्घबाट आएको हुनाले यहाँको प्राथमिकता त्यति नपरे जस्तो देखिन्छ समग्रमा चाहिँ छ तर यहाँ चाहिँ अब दोहोरिएर त्यही कार्यक्रम किन राख्ने भनेर अब यहाँको चाहिँ हामीले आर्थिक रूपमा अहिले चाहिँ जस्तै पशुपालनतिर 35 लाख रुपियाँ र कृषिमा 30 लाख रुपियाँ बजेट छुट्याएका छौँ। अब त्यसमा चाहिँ ठ्याक्कै यो कार्यक्रम भनेर अलिक ऊ गर्न बाँकी छ।
चित्र सर यहाँले बोल्दा बोल्दै मैले अलिक रोकेँ, खास गरी यो पशुपालनसँग सम्बन्धित चाहिँ ती किसानहरूको ती गरिब तथा विपन्न वर्गका किसानहरूको आर्थिक स्थितिलाई प्रभाव पार्ने गरी उनीहरूको आर्थिक स्थितिलाई उन्नति प्रगति गर्ने गरी चाहिँ तपाईँहरूले लगानी गर्नुभएको छ होइन? अनि त्यो 35 लाख रुपियाँले कति कति वडामा कि सबैतिर चाहिँ तपाईँहरूले त्यसरी वितरण गर्नुभयो, त्यसको मोडालिटी के हो त्यो वितरणको?
मोडालिटी चाहिँ प्रायः समानुपातिकै छ, वडामा समानुपातिक अनि त्यही वडाभित्रमा गएको समानुपातिक बजेटले चाहिँ वडाबाट आफूले डिसिजन उहाँहरूले निर्णय गर्नुहुन्छ यहाँ कसलाई उपयुक्त छ दिन होइन, जो के अरे गरिब मात्रै भन्दा पनि हुँदो रहेछ यो आर्थिकमा चाहिँ त्यहाँ लगानी गरेर त्यसको प्रतिफल आउनु पऱ्यो नि त। जहिले अहिले 30 लाख लगानी गरेपछि त्यसले 60 लाखको आम्दानी दिनु पऱ्यो। अब यसमा मेरो आफ्नो पहलमा चाहिँ मैले के भनेको छु, जहाँ जति हामीले अहिले लगानी गरेर जति कृषि उपकरण दिएका छौँ होइन त्यसको उत्पादनको केही पर्सेन्ट चाहिँ गाउँपालिकाले लगानी गर्नुपर्छ,
यो प्रतिफल दिने गरी
जस्तै अस्ति मैले चाहिँ अस्ति जस्तै हामीले सुँगुरका पाठाहरू बाँड्यौँ त्यसमा चाहिँ मैले के भनेको छु भने कति सुँगुरका पाठाहरू तपाईँले अहिले यहाँ बाँड्नुभयो र पाउनु भएको छ त्यो अर्को साल त्यति नै तपाईँहरूले गाउँपालिकालाई त्यो पाठा दिनुपर्छ हामीलाई, किनभने तपाईँ जस्तै अर्को मान्छेलाई हामी हस्तान्तरण गर्छौँ त्यो भयो भने विकासको बाटो भयो। अब तपाईँहरूले चाहिँ तपाईँले खाने चलाउने बेची खाए भयो त भएपछि त त्यो राज्यको लगानी त बालुमा पानी जस्तै भयो, किन त्यो देखिएन नि त, त्यो आफ्नो घर जीविका त पहिले त्यसै पनि चलाएको थियो नि मान्छेले होइन, तर अब राज्यले त व्यावसायिक भन्नु पऱ्यो, व्यावसायिक भनेर त उत्पादन गरेर देखाउनु पऱ्यो, त्यो उत्पादन गरेको देखिने के त, त्यसले त राज्यकोमा केही पर्सेन्ट त लगानी गर्नु पऱ्यो, त्यो लगानीले राज्यले फेरि आफूलाई लाने त होइन, त्यहीँ कहाँ फेरि अर्को तपाईँहरू जस्तै कृषकलाई चाहिँ राज्यले अनुदान दिन्छ त्यो अनि उहाँहरूले पनि फेरि कमाउनुहुन्छ अर्कोलाई, त्यसपछि यही लगानीले सधैँभरिलाई पुग्यो भयो नि त। अहिले हामीले 20 लाखको लगानी गरेका छौँ, तपाईँहरूले यही लगानी तपाईँहरूले उत्पादन गरेर जस्तै सुँगुरको पाठो त पछि ब्याउँदा त 20 वटा पाठा पाउँछ, 20 वटामा सबै दिनु भनेको छैन, अहिले हामी तपाईँहरूलाई चाहिँ एउटा भाले एउटा पोथी दिएका छौँ, अब त्यस्तै उसले 20 वटा पाए त दुईवटा त्यसै गरी भाले एउटा र एउटा पोथी चाहिँ एकजोडी दिनु पऱ्यो, त्यस्तै त्यो एकजोडी अर्कोलाई हामी हस्तान्तरण गऱ्यौँ भन्दा उसले अर्को साल दिन्छ, उता सार्दा सार्दै त्यही 20 लाखले चाहिँ हामीले राउन्डिङ गऱ्यौँ भने राज्यको थप लगानी पनि पर्दैन र सबैको आर्थिक अवस्था पनि माथि रहन्छ भनेर प्रस्ताव राखेर सबैलाई त्यो कुरा
अब यो भनेको छौँ। जस्तो उहाँहरूले उत्पादन गरेको पाठाबाट अथवा खसी बाख्रा अथवा गाई पालन पनि तपाईँहरूले गराउनु भएको छ भन्ने सुनेको छु होइन, त्यसबाट चाहिँ आउने जुन उत्पादन हुने चिजहरू चाहिँ त्यसले आय आर्जन गर्ने गरेको सिस्टम चाहिँ कसरी बनाउनु भएको छ?
आय आर्जन भनेको
जस्तो उसले मासु बेच्नु पर्यो, मासु बेच्ने स्टलहरू राख्नु भएको छ, मासु बेच्ने गुणस्तरीय चाहिँ उहरू प्याकेजिङको सिस्टम अथवा त्यो गर्ने गरेको केही व्यवस्था हुन सक्नु भएको छ?
अहिले तत्काल चाहिँ यो त्यो मासु भन्दा पनि त्यसको पाठापाठी नै बिक्री हुँदोरहेछ सबभन्दा यहाँ जस्तै अब यहाँ चाहिँ यो के भने यो समाज पनि हुन्छ नि त मासु खाने नखाने यो चाहिँ अधिकांश राजवंशी बस्ती अनि छेत्री बाहुन त्यो भएकाले अब प्रत्यक्ष देख्ने गरी अब अहिले सामान्य मान्छेहरूले त वास्ता गर्दैनन् केटाहरू कहीँ गएर खालन् तर त्यहीँ आफ्नै गाउँमा सुँगुर काटेर मासु ल्याएर पकाउने हाम्रो अलिक हाम्रो सामाजिक परम्परा पनि अलि त्यो छैन र प्रत्यक्ष रूपमा त्यस्तो गर्न थालेका छैन र त्यस कारण त्यो काटेर बेचेको व्यवसाय चाहिँ त्यति उपयुक्त भइरहेको छैन जस्तै गोटागोटै बेच्न चाहिँ एकदम ती नग्दा नग्दी हुँदो रहेछ तुरुन्तै बेच्छु भन्दा पाठापाठी पनि बिक्री हुन्छ अथवा ठुलो भएर ठुलै बेच्छु भन्दा त्यो सिँगै बिक्री हुन्छ यहाँ यो बजारको त्यो त्यस्तो अप्ठ्यारो छैन फेरि अब त्यस्तो अप्ठ्यारो भयो यहीँ बिक्रेन भने अब यहाँ त अब यो तराई पनि भयो अब यातायातको साधन छ अब बाटाघाटा छन् त्यो सम्बन्धित उसँग पुर्याउन सहज छ यसमा त्यसलाई कुनै बाधा छैन।
अच्छा अब नि सर जस्तो खास गरी कृषिको क्षेत्रको कुरा गर्दाखेरि हामीले सब्जी खेतीको बारेमा चाहिँ केही सोचेका छौँ
सब्जी खेती यहाँ अत्याधिक रूपमै भएको छ हामीले उहाँहरूलाई सहयोग गर्ने भनेको चाहिँ जस्तै अघि भने त्यो के अरे पानीको मोटरहरू होइन त्यो औषधि छर्किने स्प्रे ट्याङ्कीहरू अनि अब त्यो बिउ अनि अब मल चाहिँ अलिक सहज रूपमा आपूर्ति गर्नेसम्म व्यवस्था समन्वय गरेका छौँ अनुदान दिने भनेको चाहिँ मैले भने बिउ अनि त्यही स्प्रे ट्याङ्की अब त्यो मोटर बोरिङ मोटरहरू दिएर त्यो खालि सहयोग भएको छ।
अच्छा अब यो जस्तो सब्जीहरू बाहिर निस्किसकेपछि हामीले चाहिँ प्रत्येक बजारमा सब्जी राख्ने स्टल चाहिँ तयार गरेर दिएको छ
त्यो अहिले स्टल भन्दा पनि यहाँ हाम्रोमा अहिलेसम्म के छ ट्रेन्ड भने बाहिरको व्यापारी आफै सम्बन्धित ठाउँमा आएर त्यहीँबाट उठाएर लाने
त्यो चाहिँ लानु थालिसक्यो
लानु थालिसक्यो त्यसरी जान्छ
भनेपछि गुजारामुखी पनि होइन निर्यातमुखी चलेको
छ निर्यातमुखी चलेको छ।
अच्छा अब जस्तो चाहिँ यो यी कामहरू तपाईँहरूले गरिरहनु भएको छ होइन जस्तो प्रधानमन्त्री रोजगार कार्यक्रममा चाहिँ यो कसरी चाहिँ उनीहरूको श्रमलाई कसरी युज गरिरहनु भएको छ प्रयोग गरिरहनु भएको
छ प्रधानमन्त्री रोजगार कार्यक्रममा चाहिँ हामीले अब पहिले नै माथिबाट भनेअनुसार एउटा योजना छुट्याएका छौँ अनि योजनामा त्यही योजना सञ्चालन गरेर हामी जेएमई ग्रुपमा बेरोजगारहरूलाई प्रयोग गरेका छौँ अनि आवश्यक योजना सञ्चालन गर्दा हाम्रो छुट्टै पालिकाको बजेटबाट के आवश्यकता पर्छ त्यो गरेर हामीले अहिलेसम्म रोजगार दिने व्यवस्था गरेका छौँ।
यसको मोडालिटी चाहिँ के हो
मोडालिटी भनेको चाहिँ अब रोजगार त्यो उसले रोजगार कार्यक्रमले के भन्छ बेरोजगारीलाई रोजगार दिए भनेको उसको ज्याला मात्रै तिर्दे भन्छ उसले अनि त्यो ज्याला काम गर्ने वातावरण चाहिँ फेरि पालिकाले बनाउनु पऱ्यो अब काम चाहिँ कहाँ लाउने त भने उसलाई काम लाएर ज्याला चाहिँ उसले पठाइदिन्छ तर त्यो काम के लाउने र त्यसलाई आवश्यक बजेटबाट आउँदैन प्रधानमन्त्री बेरोजगारबाट तर अनि हामीले गाउँपालिकाले नि एउटा योजना छुट्याएका हुन्छौँ त्यो योजनामा अनि हामी बेरोजगारहरूलाई काम दिन्छौँ त्यो काम दिए बापत बेरोजगार प्रधानमन्त्री बेरोजगार कोषबाट त्यहाँ तलब भत्ता आउँछ र हामी उहाँहरूलाई त्यो डाइरेक्ट ब्याङ्क खाता खोल्न लाएर ब्याङ्क खाता मार्फत उहाँहरूलाई उहाँको ज्याला भुक्तानी गर्छौँ।
जस्तो चित्र सर तपाईँहरू चाहिँ अब तपाईँ आफै पनि निकै यो मन्त्रालयदेखि लिएर गाउँपालिका पाहाडदेखि लिएर तराईसम्म घुमिसक्नु भएको छ निकै अनुभव गरिसक्नु भएको छ यो अवस्थामा कम्तीमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत चाहिँ ती रोजगार सूचीमा दर्ता भएकाहरूलाई हाम्रो गाउँ विकास गाउँपालिकाले चाहिँ सञ्चालन गर्ने प्रत्येक उपभोक्ता समिति निर्माण गर्ने कार्यहरूमा लगाउने गरेको कन्सेप्ट चाहिँ बनाउनु भएको थियो
अहिले त्यो कन्सेप्ट यो अहिले यो अवस्थासम्म चाहिँ छैन छैन अब उपभोक्ता समिति अर्कै बन्छ अब त्यही बेरोजगार मध्ये नै उपभोक्ता समिति बनाउने भन्ने चाहिँ अब कन्सेप्ट बनिसकेको पनि रहन्छ अब योजना वडावडामा वडा सचिवहरूले सञ्चालन गर्दै जानुभयो त्यसरी जसरी आयो भने मैले त्यसरी पनि हेरिनँ त्यो भएकाले अहिले वास्तवमा अघि तपाईँसँग थोरै छलफल हुँदा अब मलाई पनि वास्तवमा भर्खर त्यस्तो लाग्यो अब त्यो कुरा मैले चाहिँ अब जनप्रतिनिधिहरूसँग बैठक बसेको बेला यो कुरा राखेर त्यो मोडालिटीमा जाने
जस्तो नि खास गरी भद्रपुर नगरपालिकाले को वडा नम्बर 10 चाहिँ के गर्यो भने वडाले छुट्याउने जुन उपभोक्ता समिति मार्फत बनाउने कार्यक्रमहरू छ गरिने कामहरू छ त्यो चाहिँ रोजगार केन्द्रमा सूचीकृत भएका चाहिँ व्यक्तिहरूलाई जनशक्तिलाई लगेर त्यसलाई त्यो जिम्मा दियो अनि जिम्मा दिइसकेपछि त्यसको सेलरी भुक्तानी चाहिँ पारिश्रमिक चाहिँ प्रधानमन्त्री कृषि कार्यक्रमबाट हुने अनि त्यो योजनाबाट चाहिँ उसले जति काम गर्छ जस्तो 500 को योजना 500 मिटर चाहिँ प्लम्बुवाल लाउने योजना छ भने उसले 550 मिटर 600 मिटर चाहिँ लाउने भयो क्या, किनभने उसको रोजगारीको पैसा पनि उताबाट आउने भएपछि उसले झन् काम बढी गर
त्यो जेमीले दिनु पर्ने जेला बच्यो
बच्यो
त्यो जेलाबाट पनि अर्को काम हुने भयो।
यो मोडालिटीमा गइयो भने त्यसो गर्दा के हुने भयो त भन्दाखेरि यहाँका पनि यहाँका यो कृषि प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी नभएकाहरूलाई पनि टाइप गराएर लिएर जाने हो भने बाह्रदशीमा कहाँ हुने विकास निर्माणका प्रत्येक कार्यमा यहाँकै जनशक्ति प्रयोग गर्ने गरेको एउटा कन्सेप्ट क्रिएट गर्न सक्छ। यो बारेमा चाहिँ तपाईँहरूको चाहिँ नगरपालिका ए गाउँपालिकाको चाहिँ अध्यक्षज्यू उपाध्यक्षज्यूहरूसँग चाहिँ त्यसरी छलफल भएको छैन?
अब छलफल हुन्छ,
त्यो तयारी गर्न
छलफल गर्न तयारीमा छ।
प्रसङ्ग आयो प्रधानमन्त्री रोजगार कार्यक्रम, होइन त्यस पछाडि प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना छ नि, यो यसले पनि यहाँ काम गरिरहेछ
गरिरहेछ,
यसमा चाहिँ के भइरहेको?
अब त्यो हामीले त्यो के अरे मकै पकेट एरिया भन्ने सञ्चालन गरेका छौँ, त्यसैमा यो पैसा चाहिँ उहाँहरू आफै त्यो कार्यालयबाटै गर्नुहुन्छ या निवेदन चाहिँ हामीले सङ्कलन गरेर उहाँ पठाइदिउँ, त्यो समूह पनि उहाँहरूले छनौट गर्ने हो। र यो चाहिँ यो के अरे 5 नम्बर वडामा 2 अनि 1 नम्बर वडामा चाहिँ उहाँहरूले त्यो के अरे कृषि सामग्रीहरूको चाहिँ खरिद गर्न सहयोग गर्नुभएको छ। उहाँहरूको चाहिँ लगभग 50-50 कार्यक्रम 50% कृषकले हाल्ने 50% प्रधानमन्त्री कृषि आधुनिकीकरणले हाल्ने गरी यहाँ चाहिँ 1 नम्बरमा चाहिँ धेरै ट्र्याक्टरहरू के मेसिनहरू सामानहरू बाँडियो, त्यो कुरामा चाहिँ हामीलाई पनि बोलाएको थियो, त्यो अरू जम्मै कार्यक्रम गर्ने बेला थियो, हामीलाई थाहा हुँदैन, तर यहाँ आइसकेपछि नै यहाँका मान्छेहरूले चाहिँ अब कमसेकम हाम्रो जाने पालिका अध्यक्ष प्रमुख प्रशासकीय अधिकारी हुनुहुन्छ उहाँलाई पनि त्यो वितरण गर्ने बेला चाहिँ बोलाउनुपर्छ भनेर बोलाउनु भएको थियो र हेर्दा थाहा पाएको, तर कार्यक्रम सञ्चालन चाहिँ प्रत्यक्ष रूपमा उहाँहरूले गर्नुभयो, हामी चाहिँ यहाँ मोनिटरिङ गर्ने हो र त्यही अस्ति बाँड्ने बेलामा हामीलाई बोलाउनु भएको थियो र त्यो सामान।
अब यो जनतासँगको पहिलो सम्पर्क जनताले पहिलो सम्पर्क गर्ने स्थानीय सरकार होइन, स्थानीय सरकार भएको नाताले यहाँहरूले चाहिँ हेर्दाखेरि चाहिँ ती प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन इकाइले वितरण गरेका कृषि सामग्रीहरू चाहिँ कतिको प्रयोगमा आइरहेछन्, कसरी चाहिँ उत्पादन गरिरहेका छन्?
ती प्रयोगमा चाहिँ आएका छन्,
प्रयोगमा
आएका छन्, त्यो हामी त्यो हेरिरहेको छौँ, अनुगमन गरिरहेको छौँ, प्रयोगमा आएका छन्।
अच्छा, मकै जोन भन्दा चाहिँ
त्यो
आएको छ होइन, मकै जोनको चाहिँ
जोन भन्दा पनि अलिक पकेट एरिया सुरु भएको, पकेट एरिया सुरु भएको।
अच्छा, पकेट एरियाबाट उत्पादन हुने मकैको चाहिँ बहु उत्पादनहरू चाहिँ हुने गरेका छन् कि छैन?
बहु पनि छ, मकै लगाएपछि धानहरू बिचमा तरकारीहरू पनि गर्नुहुन्छ। मकैको सिजनमा मकै भनेको सबै सिजनमा मकै लगाएको छैन, मकैको सिजनमा मकै लगाउने हो, तर अरू बेला त्यसैमा तरकारी पनि गर्नुहुन्छ कसैले, अब धान त अनिवार्य हुन्छ, फेरि मकै पछि धान अलिक सबैमा लागिसक्यो।
हाम्रो जो पारदर्शी गाउँपालिकामा चाहिँ सिँचाइको कार्यक्रमहरू त्यस्तो छन् कि छैन?
सिँचाइको कार्यक्रम चाहिँ त्यति ठुलो देखिएको छैन,
देखिएको छैन अहिले यहाँ चाहिँ त्यही आकाशे पानीकै भरमा खेती भइरहेको छ,
होइन अहिले त्यो नयाँ भने बोरिङ सिस्टमबाट
बोरिङ चाहिँ गाउँपालिकाले वितरण गरिरहेको छ,
गाउँपालिकाले वितरण गरिरहेको छ,
सबै बोरिङ
आगो पहिले पनि वितरण गरिरहेको छ, अब अहिले पनि कार्यक्रम राखिरहेको छ, अब प्रायः सबै वडाले आफ्नो बजेट बनाउँदा प्रायः हाल्नु भएको छ त्यस्तो कार्यक्रम,
प्राय सबै बोरिङबाटै सिँचाइ हुन्छ,
बोरिङबाटै
भनेपछि उत्पादन राम्रै दिन्छ,
उत्पादन राम्रो दिन्छ।
अब यो महिला सशक्तिकरणका कार्यक्रमहरू केही छन्?
महिला सशक्तिकरणका कार्यक्रम भनेको हामीले अब महिला जनचेतना हुने कार्यक्रम, अहिले चाहिँ तत्काल यो कार्यक्रम सञ्चालन गर्न सकिएन, अनि अब त्यो महिलालाई भनेर पनि हामीले पहिले पनि बजेट छुट्याएको थियौँ, पहिले चाहिँ महिला मूल समूहले हामीले एउटा कार्यालय भवन चाहियो भनेर हाम्रो चाहिँ वडा नम्बर कार्यालय 3 नम्बर बन्दैछ, त्यहीमा 5 कोठा जग्गा छ, त्यही वडा नम्बर कार्यालयले त्यो महिलाहरूको पनि भवन बनाउन जग्गा उपलब्ध गराए हुनाले त्यो भवन सुरु गर्नुभएको छ, त्यो लगभग 10 लाख थियो क्यारे पोहोर, अब त्यो अरू काम कार्यक्रम भएन यो कोभिडको कारणले पनि, यसपालि चाहिँ महिला भनेर छुट्याएर अन्य कार्यक्रमै बाँड्नु भएको छ, त्यो वडा वाइज पैसा त्यसै गरी 15 लाख रुपियाँ छुटाएको थियो, वडा वाइज हामी कार्यक्रम गर्छौँ, वडामा लान्छौँ र कार्यक्रम सञ्चालन गर्छौँ भनेर वडा अध्यक्षज्यूहरूले भनेर अस्ति बजेटमा त्यसरी बाँडफाँड गरेर कार्यक्रम भनेको छ।
अच्छा, अध्यक्षज्यू, खास गरी चाहिँ यहाँहरूले चाहिँ विभिन्न ठाउँमा चाहिँ सीमा सुरक्षा कार्यक्रम विभिन्न कार्यक्रम अन्तर्गत सामुदायिक भवनहरू निर्माण गर्नुभएको छ होइन, जात जाति जनजाति आदिवासी महिलाहरूको, यो सामुदायिक भवनबाट चाहिँ के गराउने खालको योजना राख्नुभएको?
यो चाहिँ अब सामाजिक, यो चाहिँ यो यस्तो रहेछ, यो अब सबै कुरा मिलाउन सबै, जस्तै महिलाले आफ्नो भवन खोज्ने होइन, अब सामुदायिक भवन भनेको त अब अब त्यो बुझ्ने सञ्चालन गर्ने भनेको पहिले चाहिँ जस्तै ज्येष्ठ नागरिक भवन बनाएका छन्, उहाँहरूको एउटा अधिकार पनि हो, एउटा स्वतन्त्र छोडिदिएको छ क्या अहिले, अहिलेसम्म चाहिँ ठ्याक्कै यो गाउँपालिकाले यसै गर्नुपर्छ भनेर नियन्त्रणमा राखेको छैन। उहाँहरूले के कार्यक्रम ल्याउनुहुन्छ अब त्यसमा भवन त बन्यो, अब त्यसलाई कसरी सञ्चालन गर्ने भन्ने कुरा चाहिँ अब उहाँहरूकै अपेक्षा गरिएको छ अहिलेसम्म। त्यो पालिकाले आफै हस्तक्षेप गरेर यो गर्नुपर्छ भन्नेको अवस्था चाहिँ अहिले छैन।
तपाईँहरूले चाहिँ निकट भविष्यमा उत्पादनशील कामहरू के गर्छ?
अब केही न केही त अब युज गर्नुपर्ने हुनसक्छ। जस्तै एउटा ज्येष्ठ नागरिक भवन भनेर एक नम्बरमा बनाएको थियौँ, त्यसमा चाहिँ त्यो घर पनि एकदम राम्रो छ, त्यो सहरी उसले बनाइदिएको भवन लगभग 2 करोड लगानी भएको, त्यसैमा चाहिँ अहिले हामीले यो होम आइसोलेसन कक्ष तयार गरेका छौँ।
अब यो अरू अरू भवन हुन् जस्तो चाहिँ कृषिको तालिम दिने अथवा सिप सिकाइको तालिम दिनेहरू तालिम केन्द्रहरू बनाएर उहाँहरूलाई सिपमूलक कार्यमा त जोगाडना गर्ने गरेको
त्यो छ, त्यो चाहिँ हुन्छ, त त्यस्तै कार्यक्रमहरू सञ्चालन गरेर त सकिन्छ त्यसमा। अरू
अब हामी अन्तिम अन्तिमतिर गइरहेको छौँ, खास गरी यो 12 दशी गाउँपालिकाभित्र चाहिँ यसले गर्ने पुँजीगत खर्च, चालु खर्च र आमदानीका स्रोतहरू कस्तो छ? यो त सबभन्दा पिछडिएको गाउँपालिका पनि भनिन्छ होइन, कसरी यसलाई आर्थिक हिसाबले कसरी म्यानेज गर्नुहोस्?
ए अहिले हाम्रो टोटल आमदानी चाहिँ अब सङ्घ प्रदेश र अब आफ्नो आन्तरिक आमदानी सहित यो गत हावा भनौँ न त्यसमा 51,27,00,000 रुपियाँ हाम्रो आमदानी थियो, अनि त्यसमा चाहिँ अब कार्यालयको प्रशासनिक खर्च चालुमा चाहिँ 5,43,00,000 रुपियाँ खर्च भयो र अन्यमा चाहिँ हामीले अब पुँजीगत बजेट तर चालु प्रकृतिका कार्यक्रमहरू 22 करोडको खर्च गऱ्यौँ र अरू जुन जुन विकास निर्माणका कुरा जुन भौतिक पूर्वाधार लगायतका चाहिँ लगभग 18 करोडको कार्यक्रम सम्पन्न भयो।
भनेपछि बजेट आयो बेला उस्तै उस्तै देखियो
लगभग,
केही योजनाहरू त बाँकी नै होला होइन?
केही योजना थोरै काम लगभग सम्पन्न भइसकेका, अनि अब हाम्रै पालिकाबाट चाहिँ बजेट छुट्याएका कार्यक्रमहरू चाहिँ अन्तिममा यो अब कोभिडको कारणले पनि जति रफ्तारमा काम गर्न पर्ने थियो त्यो नसकेको कारणले केही पर्सेन्ट काम बाँकी भएको हुनाले त्यसलाई दायित्वमा सारे छ।
अच्छा, अब यो यो बजेटमा चाहिँ सबैभन्दा बढी चाहिँ पूर्वाधार विकासमा गयो, त्यसपछि स्वास्थ्यमा गयो होला होइन?
पूर्वाधार विकास त्यसपछि अहिलेको तत्त्व हाम्रो बजेट हेर्दा चाहिँ पर्यटनमा देखिन्छ,
पर्यटनमा ए अच्छा,
किनभने 5 करोडको एक वर्ष एउटै आयोजनाहरू 5 करोडको छ होइन, अनि त्यसलाई चाहिँ साझेदारी गर्नुपर्ने भएकाले हामीले अब 5 करोडलाई 1.5 करोड छुट्याउँदा अनि अब टोटलमा बजेट त शिक्षामा बढी देखिने चाहिँ तल भत्तामा बढी छ, शिक्षाको खाँटे त्यत्रो धेरै नयाँ कार्यक्रम भन्दा पनि अब यहाँ अहिले सबै शिक्षा विद्यालय व्यवस्थापन गर्न चाहिँ गाउँपालिकाले गर्नुपर्ने भए हुनाले त्यहाँको अब यहाँ त हरेक विद्यालयलाई आवश्यक पर्ने शिक्षकको दरबन्दी दिएको छैन, स्वीकृत पनि भएको छैन, त्यो कारणले हामीले चाहिँ करारमा अस्थायी प्रकृतिका शिक्षक राखेर सञ्चालन गर्नु परिरहेको हुनाले त्यो धेरै ठुलो बजेट चाहिँ लगभग झन्नै 1.5-2 करोडको बजेट शिक्षामा छ सञ्चाहिँ, तर त्यो धेरै अधिकांश चाहिँ तलब भत्तामै।
अच्छा, यो अब शिक्षा पनि त सबै निजी विद्यालयहरूले चाहिँ अनलाइन कक्षा सुरु गरिसके, सरकारी विद्यालयहरूले चाहिँ किन अहिलेसम्म अनलाइन कक्षा सुरु गर्यो?
त्यो हामीले चाहिँ सोच बनाउँदैछौँ, अब अहिले स्कुलले पनि अब समस्या त अब धेरै ठाउँमा छन्, त्यही पनि अब सामान्य समाधान हामी गर्दै ल्याउँदैछौँ। अब पहिलो कुरा त के हो भने अब त्यो अनलाइन गर्नलाई नेटको एक्सेस हुनु पऱ्यो, अब विद्यालयमा चाहिँ हामीले गाउँपालिकाले अहिले सबै विद्यालयमा पुर्याएका छौँ, अब विद्यार्थीहरूको घरसम्म पुर्याउनलाई चाहिँ अब अहिलेको आफ्नो यो पालिकाको आर्थिक हैसियतले पनि पूर्ण गर्न नसक्ने भए हुनाले अब हामी चाहिँ के छ भने डाटा सङ्कलनमा छौँ, कुन प्रकृतिको विद्यार्थी छ, उसको हैसियत कति छ, कोही त्यस्ता खालका छन् जो आफै पनि नेट खोजेर जस्तै नेट सञ्चालन गरेर जस्तै अनलाइन क्लास गर्न मोबाइल चाहिन्छ होइन, कसैले त ल्यापटपै किन्न सक्लान्, त्यसको त्यो उहाँहरूको परीक्षण गरेर डाटा सङ्कलन गरेर अनि हामीले धान्न सक्ने भएछ भने ती अन्य नसक्नेहरूलाई पनि पालिकाको तर्फबाट व्यवस्था गरेर चाहिँ कार्य सञ्चालन गर्ने व्यवस्था छौँ।
अब यो यसको लागि चाहिँ अलि यो खास गरी चाहिँ विद्यालयहरू अनलाइन कक्षा सञ्चालन गर्नको लागि चाहिँ विभिन्न आय स्रोत नभएका मान्छेहरू पनि धेरै भएको हुँदाखेरि चाहिँ एउटा ठाउँ ठाउँमा चाहिँ भौतिक दूरी कायम गरेर चाहिँ सामूहिक हिसाबले चाहिँ अनलाइन कक्षा सञ्चालन गरिने त्यो चाहिँ स्मार्ट बोर्डहरू राखेर गरिने गरेको कन्सेप्टहरू चाहिँ छैन नि अहिले?
होइन, त्यो कन्सेप्ट हामी बनाउँदैछौँ, त्यही अब आर्थिकको कुरा पहिले सबै आउने नै हो, त्यस कारण म त यही रेडियो मार्फत जो शिक्षा सम्बन्धी जो कार्य गरिरहनु भएको छ एजेन्सीहरू उहाँहरूलाई केही सकेको सहयोग 12 दशी गाउँपालिकालाई गरिदिनु हुन अनुरोध गर्छु, त्यो बोर्डिङ के अरे बोर्ड राख्नलाई
र
स्मार्ट बोर्ड राख्नलाई त्यस कारण उहाँलाई आह्वान गर्छु,
उहाँले
जति सहयोग गर्नुभयो भने अनि हामी छिटोभन्दा छिटो त्यो अनलाइन कक्षा सञ्चालन गर्नु।
यहाँको अवस्था चाहिँ खास गरी चाहिँ यो एकदम अलि आर्थिक हिसाबले विपन्न र आदिवासी जनजातिहरूको बाहुल्य
त छ,
त्यो भएको हुनाले तपाईँको यो आग्रह गर्नु।
हजुर
हस्, यहाँले महत्त्वपूर्ण समय दिनुभयो रेडियो भिजनको लागि, म यहाँलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु।
हस्, धन्यवाद तपाईँलाई पनि। यो मलाई यो 1200 गाउँपालिकाका भए गरेका कामको रेडियो मार्फत सबैलाई सूचना दिन पाएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद। बेला बेलामा यस्तो गर्दै गर्नु होला।
उहाँ हुनुहुन्थ्यो 1200 गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्र प्रसाद गुरागाई, सहकर्मी माधव विद्रोहीसँग कुराकानी गर्दै हुनुहुन्थ्यो। यिनै कुराकानीका साथमा हामी 1200 खबरको अन्त्यमा छौँ। अर्को महिना हामी अन्य विषयवस्तु लिएर उपस्थित हुने नै छौँ। तबसम्मका लागि सहकर्मी माधव विद्रोही, आजका अतिथि प्रशासकीय अधिकृत प्रमुख प्रशासकीय अधिकृत गाउँपालिकाका चित्र प्रसाद गुरागाई सहित मायामितु बिदा हुन्छ। नमस्कार।